أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم حسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون صلاة دیجیے محمد علی محمد آپ سے درخواست کروں گا مرحوم ڈاکٹر محمد حسین شہید علامہ حسن پرانی اور اپنے تمام شہداء ملت کو اور مرحومین کو شامل کر کے ایک صرف فاتحہ پڑھ کر بخش دیجیے. موضوع رکھا ہوا ہے آزمائش. آج میری آزمائش ہے کہ میرا گلا, دعا کریں کہ کل تک ٹھیک ہو جائے انشاءاللہ. تو اگر آج تھوڑا سا یا اب ایسے ہی پڑھائیں گے لوگ مجلس مجھ سے, ورنہ مجھ سے ظاہر انسان ہے, باڈی ہے نا, وقت تک ساتھ دیتی ہے اس کے بعد ساتھ چھوڑ جاتی ہے. ایک گزارش کروں گا, گیپ ہے خاصا, تھوڑا تھوڑا سا آگے بڑھائیں گے مجھے آسانی ہو جائے گی. سلوات بھیجتے ہوئے آگے بڑھائیے محمد علی محمد کا. آئیے دیکھیں کہاں تک لے کے جا سکتے ہیں, وہاں تک لے کے چلیں گے. جہاں دیکھیں گے بالکل ہی معاملہ خراب ہو رہا ہے تو پھر مسائل کی منزل پر آ جائیں گے. ٹھیک ہے, تو آج میں زیادہ تفصیلی مجلس نہیں پڑھ سکتا, دو ڈھائی گھنٹے سے زیادہ میری ہمت پڑھنے کی ہے نہیں. ٹھیک ہے, نہیں سمجھ میں آیا, چلیں اچھا وہ اوپر سے گزر گئی بات. سلوات دے دیجیے محمد علی محمد پر. کیا یہ گمان کر لیا تم نے کہ بھائی کہنے پر چھوڑ دیا جائے گا کہ مومن ہو گئے؟ دیکھیے ایک عمومی فکر ہے, عمومی فکر, کسی طرف اشارہ نہ سمجھے گا, ہمارا مزاج ہی نہیں ہے, خدا نہ کرے کہ کسی طرف اشارہ کرے, نہیں کسی خاص طرف اشارہ نہیں, ایک فکر کی طرف اشارہ ہے. فکر تو ہوتی ہے نا, ایک فکر ہے معاشرے میں پھیلائی جا رہی ہے. اگرچہ کہ ظاہر ہے کہ جو فکر جس کو کہنا چاہیے کہ قدرت کی تائید نہ ہو, غیر منطقی ہو, تھوڑے دن تک چلتی ہے پھر ختم ہو جاتی. اس کی مثال میں آپ کو یوں دے دوں, یہ نہ سمجھے گا, بعض مومنین پریشان ہو جاتے ہیں جب ہم میں اتنے فکری گروہ ہو گئے, یہ ہو گیا وہ ہو گیا, گھر گھر میں یہ ہو گیا, ایسا ہو گیا ویسا ہو گیا. نہیں, آج نہیں ہوا ایسا, یہ انسانی فطرت ہے. جب روئے زمین پہ صرف چار آدمی تھے نا, جب بھی اس گھر میں اختلاف تھا, تھا نا, اگر اختلاف نہ ہوتا تو پہلا مرڈر نہ ہوتا, پہلا قتل نہ ہوتا, پہلا شہید نہ ہوتا. ایک ہی گھر تھا, چار آدمی تھے, 25% آبادی دنیا کی ختم ہو گئی جب جناب حابیل کو قتل کر دیا. کس نے؟ قابیل نے. اس کے بعد بھی میں مثالیں دیتا رہا. اچھا چلیے وہ تو بہت پرانی ہو جائیں گی, تشیعوں کی مثالیں لے لیجئے. آپ کیا سمجھ رہے ہیں؟ میں نے جیسے عرض کیا ابھی پریشان ہو جائے مومن, اور واقعی مومن کو پریشان ہونا چاہیے اپنے حالات دیکھ کے, اس کو فکر ہوتی ہے نا, بے حس تھوڑی ہوتا مومن. مومن تو سب سے زیادہ حساس ہوتا ہے, یاد رکھیں, سب سے زیادہ حساس, اپنی تکلیف نہیں بلکہ وہ دوسرے کی تکلیف بھی نہیں دیکھ سکتا. یہ مومن کی علامت ہوتی ہے, دوسرے کی تکلیف کو بھی ایسے ہی محسوس کرتا ہے جیسے وہ اپنی تکلیف کو محسوس کرتا ہے, مومن کی علامت ہے. اور یاد رکھیے گا, اسی لیے آپ دیکھیے کہیں بھی مومن کو تکلیف ہو, میں آپ کو خبر دے رہا ہوں اور تصدیق کر رہا ہوں, یعنی خبر بھی ہے تصدیق بھی ہے اس میں, کہ کہیں بھی دنیا کے مومن کو تکلیف ہو, آپ کو تکلیف ہوتی ہے کہ نہیں ہوتی؟ عراق میں اگر آپ کو ایسی خبر سن لیں, آپ کا, آپ دیکھیے آپ کے دل کی کیفیت کیا ہوگی, غم و اندوہ بھر جاتا ہے نا. یمن میں تکلیف سن لیں, شام میں تکلیف سن لیں, کہیں لبنان میں تکلیف سن لیں, کہیں بھی کوئٹہ میں چلیں, یہاں کا لے لیجیے کوئٹہ میں, کہیں کوہستان میں, گلگت میں, بلتستان میں, کہیں بھی کچھ ہو, یہی تو علامت ہے, زندگی کی علامت. آپ دیکھیں دنیا میں کیا کچھ نہیں ہوتا, لیکن یہ احساس جو ہے نا, یہ حس, یہ دوسرے کے درد کو محسوس کرنا, اور پھر اس کے بعد مظلوموں پر اگر کہیں آفت آ جائے تو یہ مومن کی علامت ہوتی ہے. اللہ نے مومن کے دل کو اتنا نرم بنایا ہوتا ہے, اتنا نرم بنایا ہوتا ہے. اچھا, پھر اس کی دوسری خاصیت بھی ہے, اور قرآن نے بھی وہ خاصیت بیان کی, پھر اقبال نے بھی بیان کی, اسی کی تشریح کر دی اقبال نے, محمد رسول اللہ والذین آمنوا معہ اشداء علی الکفار رحماء بینہم. صفت کیا ہے اللہ کے رسول کے ساتھیوں کی اور اس پر ایمان لانے والوں کی؟ کیا صفت ہے؟ کہ جب دشمنوں سے مقابلہ ہو تو شدید فولاد کی مانند, اور جب آپس میں ہو تو رحم دل. کہیں کہیں الٹا نظر آتا ہے, آپس میں شیر نظر آتے ہیں. آگے والا جملہ نہیں کہتا, صلوات بھیجیے محمد آل محمد پر, ہے نا؟ مومن کی پہچان یہ ہے, اس آیت کی تفسیر کی ہے اقبال نے کہ ہو حلقے یارا تو بڑے شم کی طرح نرم, رزم حق و باطل ہو تو فولاد ہے مومن. سمجھ میں آئی بات؟ یہ مومن کی علامات میں سے ایک علامات ہے کہ دوسروں کے درد کو محسوس کرتا ہے, تکلیف کو اپنے اندر محسوس کرتا ہے. ایسا نہ کرے تو پھر غور کرے اپنے بارے میں کہ بھائی میں مومن ہوں کہ نہیں ہوں, کیونکہ مومنین تکلیف میں اذیت میں مبتلا. تو جب میں بات عرض کر رہا تھا کہ یہ نہ سمجھے گا کہ آج ایسا ہے, مومن کا دل دکھتا ہے نا, کیوں ایسا ہو رہا ہے, کیوں لوگ اتنے اختلافات نہیں بٹے جا رہے ہیں, کیوں ایسا ہوتا ہے, کیوں گروہ در گروہ در گروہ در گروہ. عزیزو آپ کیا سمجھ رہے ہیں؟ چوتھے امام کے زمانے سے یہ کھیل شروع ہو گیا تھا. ائمہ طاہرین کے زمانے میں گروہ بنے, فرقے بنے, بننا شروع ہوئے. اور ایک تاریخی بات بھی بتا دیں, غلط فہمی دور کر لیجیے گا, وہ جب نصیری کا ذکر آتا ہے لوگ سمجھتے ہیں حضرت علی کے زمانے میں کوئی تھا نصیری نام کا جو حضرت علی کو خدا کہتا تھا. بکواس ہے, جھوٹ بولتا ہے, اس کو کچھ پتہ ہی نہیں ہے. اب میں آپ کو تاریخ بتاتا ہوں نصیری کی, اور چیلنج کے ساتھ بتا رہا ہوں کتنا بڑا میں نے جملہ کہہ دیا, ریکارڈ ہو رہے تین چار کیمرے. اور ایسی باتوں میں تو ویسے ہی موبائل چلنے شروع ہو جاتے ہیں, چلو پکڑ لیا مولوی کو, بھائی پکڑ لیا مولوی کو, کلپ چلانی ہے صبح, یہ کہہ دیا, کہہ رہا ہوں اور چیلنج کر کے کہہ رہا ہوں, ورنہ آ جائے کوئی میرے سامنے آ کے بیٹھ جائے بتائے کون ہے نصیری, کب ہے امام کے زمانے میں, کب کب کون سا کردار ہے. یہ کردار ہے دسویں امام کے زمانے کا. کس امام کے زمانے کا؟ دسویں امام کے. نویں امام کے زمانے میں عباسیوں نے اسے پروان چڑھایا, محمد ان نمیر ان نصیری, محمد ان نمیر ان نصیری نویں دسویں امام کے زمانے میں رہا. کہتے ہیں کہ گیارہویں امام تک زندہ رہا. عباسیوں نے, اب دیکھیے کیا ہوتا ہے کام, وہ جو ہم کہتے ہیں نا پلانٹ کیے ہوئے, پلانٹ کیے ہوئے, پلانٹ کیے ہوئے لوگ کیسے پلانٹ کیے جاتے ہیں. عباسیوں نے پلانٹ کیا تھا اس کو. کیوں پلانٹ کیا تھا؟ تنگ آ گئے تھے عباسی شیعوں سے کہ یہ کسی بھی طرح اپنے امام کی نصرت کے دعوے سے اور بارہویں کے انتظار سے باز نہیں آتے. انہیں بارہویں کے راستے کو روکنا تھا. کیا کیا جائے؟ مار کے دیکھا, کاٹ کے دیکھا, قتل کر کے دیکھا. لوگوں نے کربلا سے رشتہ نہیں توڑا اپنا, شیعوں نے زیارات کے لیے جاتے تھے نا, اب بھی تو جاتے ہیں بھائی, وہی زمانہ ہے, خوش رہو, سربلند رہو. کتنے بلاسٹ ہوئے, ایک ایک ہزار ہو گئے مومنین. کسی نے زیارات پہ جانے سے, یعنی ایسا ہوا کہ رک گیا خوف کی وجہ سے, ارے میں اس سال گیا ہوں چیل پہ, اسی سال ہم چل رہے تھے, خبر آ گئی سامنا میں بلاسٹ ہوا, 400 مومنین شہید ہو گئے, میں نے تو ایک بچے کے چہرے پر بھی خوف نہیں دیکھا. معصوم بچے سب چلے جا رہے ہیں, ہو گئے ہم بھی اڑ جائیں گے, کیا فرق پڑتا ہے نا, کوئی خوف نہیں. تو یہ جو آپ کی بے خوفی ہے یہ دشمنوں کے دل میں خوف پیدا کر دیتی تھی. تو انہیں نے کردار تخلیق کیا. سنیے, جب دیکھا کہ جسم کے ذریعے ان کو مارا نہیں جا سکتا, ان کو جتنا قتل کیا جاتا ہے یہ اور آگے بڑھتے ہیں اور آگے بڑھتے ہیں اور آگے بڑھتے ہیں. جیسے آپ کی یہاں اتنی شہادتیں دینے کے بعد انصاف سے بتاؤ مجلسوں کی تعداد بڑھ گئی کہ گھٹ گئی؟ ارے بڑھ گئی. ہر شہید اپنی مجلس اور دے کے چلا گیا, لو بھائی سوئم بھی, چیلم بھی, برسی بھی, جلوس بھی دے کے چلا گیا. تو سونی دیکھ لیا کہ اس سے یہ نہیں مرتے, اس سے ان کا مقصد آگے بڑھتا جاتا. تو ہمیشہ ایک ہی سازش کرتے تھے, اندر سے آؤ. تو محمد النمیر النصیری نے اس کو پالا. امام تو قید میں سامرہ میں, سامرہ کو آزاد جگہ مت سمجھیے گا. کئی مرتبہ عرض کر چکا ہوں کہ کبھی سوچا آپ نے کہ سامرہ میں کام کیا ہے دسویں امام کا؟ کیوں گئے سامرہ؟ کیوں رہے سامرہ میں؟ کیوں رہے گیارہویں امام سامرہ میں؟ کیوں دونوں کے روزے سامرہ میں؟ سامرہ میں کیا کام ہے آپ کا؟ سامرہ میں کل آبادی تھی آپ کی, نہ آج ہے, آج بھی نہیں ہے آبادی. جو زیارات پہ گئے ہو معلوم ہے نا, कॉरिडोर बना हुआ है ना, कॉरिडोर कॉरिडोर जो भी है उर्दू इंग्लिश दोनों का मिक्स करके तलफ्फुज़ अदा कर रहा हूँ, उर्दू का लफ्ज़ तो है नहीं, राहदारी कह लीजिए, चलिए मेरी जबान में अच्छा लफ्ज़ है, बड़ा अच्छा अदबी लफ्ज़, राहदारी दी हुई आपको दोनों तरफ, वो इतने ऊँचे ऊँचे बैरियर लगाए हुए, क्यों? आबादी नहीं आपकी, आबादी शुरू से उन्हीं की है, ये छावनी थी अब्बासियों की, सामरा अस्करी इसीलिए नाम था ना मोहल्ले का, क्योंकि फौजी इलाका था सारा का सारा, और एक इनका 6 महीने बगदाद रहता था दारुल खिलाफा, 6 महीने सामरा रखते थे कई खुलाफा बाद वाले, पहले वाले नहीं बाद वालों ने, तो क्यों सामरा लाया गया था इमाम को, वरना इमाम बगदाद में होते, नजफ में होते, करबला में होते, मदीने में होते, खुरासान में, तो यहाँ क्यों आए थे? आए नहीं थे, लाया गया था ताकि अपनी नजरों में, यानी इतना आजाद भी एक घर है लेकिन नजरों के सामने कोई शिया मिलने नहीं आ सकता था, मिलने आता था पकड़ लिया जाता था, कत्ल कर दिया जाता था, समझ में आ रही है बात? यानी इमाम को वहां महबूस किया, जिसको कहते हैं हाउस अरेस्ट किया, सामरा में रखा, और बगदाद में काजमिया में, जिसको आप काजमैन कहते हैं, या करख जो शियों की आबादी थी, यहाँ पर यह फितना उठाया, ये मौलाई बन के उठा, सुनो शिवानी के, ये मोहम्मद अन्नुमैर अन्नुसैरी मौलाइयों की सूरत में सामने आया, इसने नुसैरियत यानी अली की उलूहियत का नारा लगाया कि ये जो अल्लाह हुलूल करता है, हुलूल का अकीदा कहलाता है, तफसील से इसलिए बता रहा हूँ कि समझ में आ जाए आपको, जो ये फैशनेबल नुसैरी बने फिरते हैं ना, इनको भी नहीं पता नुसैरियत है क्या, मैं आपको बता रहा हूँ, ये कायल हुए हुलूल के अकीदे के, क्या कहते थे कि अल्लाह हुलूल कर गया, अल्लाह हुलूल कर गया था अली में, अली के बाद हसन में, हसन के बाद हुसैन में, ये इनका अकीदा था। अब कोई इतनी क्लिप निकालने का होशियार और क्या कहते, देखो मौलाना ने कहा अल्लाह हुलूल कर गया था, है ना, बड़े बड़े होशियार बैठे हैं ना माशाल्लाह, कौम में एक से एक फनकार बैठा हुआ है ना, आगे पीछे छोड़ देगा ये जुमला निकाल लेगा, 2-3 बार मैं बता चुका हूँ ना, ये कारिस्तानियाँ बहुत देखी मैंने लोगों की, गुनाहाने कबीरा कर रहे हो, आखिरत खराब करते हो, जो ऐसी हरकतें करते हो, पूरी बात में क्या कह रहा हूँ कि यह अकीदा उसका था, उसको प्लांट किया और उसको कोई नहीं मारता था, याद रखो आज भी मुआशरे में जो अकीदों को तबाह कर रहे होंगे उनको कोई खतरा नहीं होगा, क्यों? उनके पीछे साम्राज्य ताकतें होती हैं, उनके पीछे साम्राज्य ताकतें होती हैं, तो अब्बासी इतनी बोलो नवाज एक सलवार भी ना चलवा दीजिए, समझ में आई बात? ये तो वो हुलूल का अकीदा जो कढ़ा गया, जिसको प्लांट किया गया, शिया आबादियों में बिखर गए, जब इमाम को खबर मिली सामरा में, इमाम का एक नेटवर्क है, उस नेटवर्क के जरिए से, कैसा नेटवर्क था इमाम का उस जमाने में, जो बड़े बड़े मशहूर इमाम के चाहने वाले थे, कभी सब्जी फरोश बन के, कभी घी फरोश बन के, सर पे कनस्तर रखा हुआ है, आवाजें देते हुए बेच रहे हैं, घर से करीज निकली या गुलाम निकला, सौदा बजाहिर खरीदा गया, तबादला हुआ खतूत का, मसाइल बताए गए, मौला ये मसला उठ गया है वहाँ, ऐसे ऐसे फितना उठ गया है, आपको अल्लाह बना दिया, क्या वो सामने में जो बैठा है ना वो अल्लाह है? जब आज के दौर में लोग लोगों को सजदे करते नजर आ जाएं आम आदमियों को, तो समझ लो पीछे कोई प्लांटेड काम हो रहा है ना, ऐसे नहीं होता, करवाया जाता है ये सारा काम ताकि पूरी दुनिया में यह अकीदा फैलाया जाए, क्लिप फैलाई जाए और फिर ये साबित किया जाए कि आप क्या है, खारिज कर दिया जाए आपको, समझ में आ रही है साजिश? ऐसे नहीं कुफर के फतवे लगते, इसके लिए काम किया जाता है, हमारे ही अंदर से लोगों को निकाल के उनको इस्तेमाल किया जाता है, उनसे ऐसे काम करवाए जाते हैं और फिर उनकी उनको पब्लिसिटी की जाती है पूरी दुनिया में कि देखो ऐसा कर रहे हैं, क्या ये मुसलमान है? निकल गए भाई, भाई ये तो नहीं है, जो हरकत कर रहा है तो मुसलमानों वाली नहीं है, समझ में आ रही हमारी बात। तो ये थी हरकत अब्बासियों की, लिहाजा इमाम ने फौरन जवाब भेजा, किताबें रखता हूँ, सारे हवाले रखता हूँ और तारीख पढ़ रहा हूँ, ये तारीख रिवायत नहीं है। इमाम ने जवाब भेजा, मलून है, मलून है, मलून है, और हमारे शियों को पैगाम भेज दो कि ये लानती है, जो इसके साथ रहेगा, जो इसका साथ देगा, हम उसके जिम्मेदार नहीं है, ना दुनिया के जिम्मेदार हैं, ना आखिरत के जिम्मेदार हैं। इमाम बंदे और अल्लाह के दरमियान में वास्ता हुआ करता है, इमाम बंदों को अल्लाह से दूर नहीं भगाता, अल्लाह से मिलाने का वसीला है। दो और दो चार की तरह मसला है, बिल्कुल सीधा सीधा, मैंने कोई पेचीदा कोई चीज़ आपके सामने रखी नहीं कि इमामों की अइम्मे ताहरीन की क्या है, अब जिम्मेदारी कह लिए, जो भी कह लिए, फरीजा कह लीजिए, क्यों आए हैं, क्यों मबूस हुए, इसलिए कि बंदे और अल्लाह के दरमियान हम वसीले ही तो कहते हैं ना, उस वसीले का नाम है, जिसके पास वसीला नहीं उससे हमारा कोई ताल्लुक ही नहीं है, ऐसे ही है ना, हम वसीले वाले लोग हैं, अब उससे कोई ताल्लुक नहीं। जो अल्लाह और बंदे के दरमियान वसीले के कायल ना हो, तो अल्लाह और बंदों के दरमियान वसीला कौन है, अइमा ताहिरीन हैं, अंबिया हैं, रसूल हैं, पैगंबर हैं, इसीलिए तो इनको अल्लाह ने ये मनसब दिया कि अल्लाह खुद भी पहचान करवा सकता था अपनी, लेकिन अगर ला इलाहा इल्लल्लाह का कलमा किसी ने पढ़वाया तो कोई नहीं पढ़वा सकता था जैसे हुसैन ने पढ़वाया है। सलवात कौर इनायत फरमा दीजिएगा। तो अइमा ताहिरीन कह क्या रहा हूँ आपसे कि घबराने की जरूरत नहीं होती मोमिन को, परेशान मत होना, हम कभी परेशान नहीं होते इन मसलों से, क्यों बता दें आपको, जब बहुत ज़्यादा परेशान होते हैं एक सुकून तारी हो जाता है, जब मुझे इतनी फिक्र है कि क्या होगा कौम का, तो फिर जो वारिस बैठा है उसको कितनी फिक्र होगी। इसलिए मुतमइन रहा करो कि लावारिस नहीं हो, डरते वो हैं, घबराते वो हैं जिनका कोई वारिस नहीं होता, हमारा वारिस है और दुनिया में कहाँ कहाँ दिखा चुका, अपने वजूद का इजहार कर चुका, सारी दुनिया ने मिलकर चाहा, कैलकुलेटेड था, सुनिए कैलकुलेटेड, के शाम में हुकूमत बन चुकी थी 2011 में पैरेलल, के 2012 में ये निज़ाम आएगा, ये लोग आएंगे, कैबिनेट बना दी गई, इंतखाबात का जारी ढोंग भी बना लिया गया कि ये होगा ये होगा ये होगा, निजाम पे बहस हो रही थी, यहां मोमिनीन समझ रहे थे शाम गया शाम गया शाम, ये 10-11-12 की बात कर रहा हूं जनाब, इस नाचीज की रिकॉर्डिंग है तकरीरों की, जो मैंने कहा था इत्मीनान रखो कहीं नहीं जा रहा शाम, शाम वो है जहां दुश्मनान अहले बैत की शाम हो जाएगी, और हुई कि नहीं हुई, आज है 2019 क्यों, वो अपने कैलकुलेशन करते हैं, ये यकीन होता है इमाम जमाना पर, ऐसा नहीं हो सकता कि इमाम अपने गुलामों को लावारिस छोड़ दे, कितना सा है शाम खंडर हो गया लेकिन उनकी आरज़ूएं पूरी ना हो सकी, शाम को फतह करने की, यमन को फतह करने की सुपर ताकतें, अपने आप को सुपर ताकतें कहती है, क्यों नहीं फतह कर सकी, सामने जो है वो लोग हैं जो हमेशा ये कहते रहे कि जब इमाम आएगा उसकी नुसरत करेंगे, तो पहचान लो सिपाहियों को, इस तरह के लोग हैं, हसन नसरुल्लाह जैसे लोग हैं जिनको और जिनके साथियों को ये कहने का हक हासिल है कि अगर आज इमाम आ जाए तो आज उसका लश्कर तैयार है। ऐसे ही है ना, इमाम ने दिखा दिया हर जगह अपना वजूद, दिखा दिया कि अगर मैं खबरगिरी ना करता, सुनिए इमाम के जुमले क्या हैं आपके लिए, तौकी कहलाती है, तौकियात, जो इमाम ने बास मराजे को ख़त लिखे हैं ना, मुश्तहिदीन को ख़त लिखे, अजीब सा हो गया है आजकल मराजे के लिए बात करना, एक अजीब सा हो गया मुझे, अच्छा ये भी कोई चीज़ होता है, क्या होता है ये दुनिया जानती है, ये दुश्मन जानता है कि मर्जे किसे कहते हैं, मर्जे इतना होती ना ख़त्म हो गया था सब कुछ, ये मर्जियत है जिसने तशय्यो को बचाया, ये भी मोजिज़ा है इमाम ज़माना का, इमाम ज़माना ने बताया कि ये देखो ये मेरे ग़ुलाम हैं, गैर मासूम हैं, इनसे तो तुम लड़ नहीं सकते, नहीं लड़ सके ना, कहाँ लड़ पा रहे हैं उनसे, गैर मासूम हैं, उससे नहीं लड़ पा रहे, इतनी बसीरत दी है अल्लाह ने इनको, इन नाइबी ने इमाम को, तो अब एक सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, इतनी बस। हुजूर सरकार कैसी तबीयत है आपकी? ठीक है, सलामत है या भाई? हमारे बहुत पुराने मिलने वाले, मैं तो पता नहीं कब से इनको देखे चला जा रहा हूँ। अल्लाह इनको हमेशा ऐसे ही सलामत रखे, हज़ारों साल की उम्र दे और इनको सेहत भी दे। इत्तेफाक से मैं कल आप ही का पूछ रहा था कहीं मजलिस में बैठा हुआ था, आज आपकी ज़ियारत हो गई। एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। तो अजी तो एक बात याद रखना, कौन है ये इमाम ज़माना अगर ना हो? एक तौकी में लिखते हैं शेख मुफीद अलैह रहमा के नाम, हमारे शियों को बड़ा सलाम कहना, उनको बता देना हम तुम्हारी खबर गिरी करते हैं, हम तुम्हारी खबर रखते हैं। बता दो उनको, तुम्हें मालूम ही नहीं होता कितनी बलाओं को हम तुम पर से टाल देते हैं। अगर हम तुम्हारी खबर गिरी ना कर रहे होते, दुश्मन और बलाएं तुमको रौंद कर गुजर गए होते। अब बताइए मुझे, चंद साल पहले क्या नक्शा था यहाँ, अब क्या नक्शा है? कैसे दुश्मन को दुश्मन से लड़ाया, किस तरह के हालात बदले, खुद भी कुछ सारी कदम रहो, पीछे ताकतें हैं बचाने वाली, बचाया कि नहीं बचाया? सिर्फ यहाँ नहीं पूरी दुनिया में बचाया, अब भी बचा रहे। आखिर कोई तो ताकत है जिसपे भरोसा करके इतने सारे 218 मुल्कों में एक ही मुल्क है जो आंखों में आंखें डाल कर कह रहा है कि तुम्हें तबाह बर्बाद कर देंगे, तुम हो क्या चीज? आज भी कहा है, आज भी कहा उनके जनरल ने, आज भी कहा कि आओ तो सही। वो सब जगह दंदनाते फिर रहे हैं और जो कह रहा है आओ हमसे लड़ो उसे भाग जाते हैं, धमकी देते हैं फिर भाग जाते हैं। क्यों डर जाते हैं? ओ भाई कुछ नहीं है उनके पास, मैं बता रहा हूँ आपको कुछ नहीं है, आप जैसी ताकत है। लेकिन क्या है? एतिमाद है, जानते हैं कि हम हक पर हैं। जब हक पर हैं तो बस कोई भी दुनिया की ताकतें आ जाए परवाह नहीं। वो एक ही उसूल जानते हैं कि मर जाना शिकस्त नहीं होती, सरेंडर करना शिकस्त है। सरेंडर करना, सरेंडर ना करो, सर ना झुकाओ, मर जाओ। मर जाना कब शिकस्त है? कहाँ लिखा है शिकस्त? कहीं भी नहीं, तूरे तारीख में नहीं। ये लिखेंगे कि सब मर गए, सब मर गए, शहीद हो गए। ये कोई नहीं लिखा कि इनको शिकस्त, शिकस्त कभी भाई शिकस्त तो नहीं। शिकस्त तो ये होती कि हार मान लेते हैं, अच्छा भाई बस करो, छोड़ो हमारी जान, हमने हार मानी, तुम्हारे नजरिए को तस्लीम कर लिया, ऐसे ही है ना। तो बता रहा हूँ क्या मैं, ताहरीन के दौर में ये इम्तिहान आता है मोमिनीन के सामने, ना मालूम कितने। एक वक्त आया था 23 गरोह बन गए थे, कितने? 23 इमाम के सामने 23 फिरके बन गए थे जनाब, 23 गरोह। मैं इस पर अशरा पढ़ चुका हूँ 4-5 साल पहले रिजविया में, पुरानी रिजविया में, गरोहों के ऊपर, फिरकों अपने नहीं तमाम फिरकों पर पढ़ चुका हूँ। और आपको हैरत होगी अगर तादाद बता दूँ आपको, नाबूद होंगे। देखिए फिरके तो 73 ही होते हैं, ठीक है ना, 73 ही बनते हैं, लेकिन ये छोटे छोटे फिरके फिरकियाँ बहुत हैं। हर फिरके में फिर उसकी फिरके फिरकियाँ हैं, जो मैं बता रहा हूँ ना, हर गली में एक फिक्र लेके बैठा हुआ है ना आदमी, ये फिरके फिरकियाँ होती हैं। इन फिरके फिरकियों की तादाद आपके ख्याल में कितनी रही होगी? 100, 200, 300, 400, 2500 की फहरिस्त मेरे पास है छपी हुई। कितनी? फिरके फिरकियों की बात कर रहा हूँ, फिरकों की नहीं, फिरके वही 73 हैं। इन फिरकों की जो फिरके फिरकियाँ हैं छोटी छोटी हर गली में, इनके नाम हैं बाकायदा सबके नाम, लेकिन इफ्तिखार फख्र की बात क्या है आपके और मेरे लिए? हमारे फख्र की बात यह कि हमें जो नाम अल्लाह और उसके रसूल ने दिया ना, और जो अली के नाम से दिया गया शिया ने अली, आज तक वही नाम है। जो हम में गड़बड़ करने की कोशिश करता है वो निकल जाता है, आउट हो जाता है, उसका अपना एक नाम हो जाता है, शिया ने अली, शिया ने अली ही रहते हैं, इनका नाम नहीं बदला जाता। ये इसना शरी रहता है, इसका नाम नहीं बदलता। हाँ जो इसमें मीम में ख निकालता है उसका एक नया नाम पड़ जाता है, वो अलग हो जाता है। ये भी एक कमाल है, ये भी एक मौजजा है। तो ये हर जमाने में होता रहा। अब जो फिक्री मुसीबत की बात कर रहा था आज की, वो फिक्री मुसीबत क्या है? एक सलवात भेजी मोहम्मद आले मोहम्मद पर। भाई फिक्री मुसीबत है एक मुगालता, वो मुगालता क्या है जिसकी पहली शिक बिल्कुल सही है नतीजा गलत है। मुगालता मंतिक में इसी को कहते हैं कि सामने सही रख के नतीजा गलत निकाल के दे दिया जाए, सामने एक सही बात को रख दिया जाए। खैर वो सुगरा कुबरा मंतिकी इस्तलाहात में नहीं पढ़ना चाहता, कि वो क्या क्या तरकीबें हैं, मंतिक की मुगालिता कैसे निकलता है, आप जब मिसाल पेश करूँगा तो समझ में आ जाएगा। बेहुब्बे अहले बैत, कोई इबादत कबूल होगी? देखिए भाई, मुसलमानों में तो नहीं होगी, मुसलमानों में अहले बैत की मोहब्बत के बगैर कोई इबादत काबिल कबूल नहीं है, ठीक है ना। मोहब्बत अहले बैत के बगैर कोई इबादत भी काबिल कबूल नहीं। अगर कोई मोहब्बत अहले बैत के बगैर इबादत करे तो उसकी इबादत उसको फ़ायदा देगी? भाई नहीं देगी, मत घबराइए। तमाम मुसलमानों का चाहे लिखा हुआ ही हो मगर है अकीदा, क्योंकि कुरान ने गवाही दे दी, कुल ला असलुकुम अलैहि अजरन इल्लल मवद्दता फिल कुर्बा। किसी नबी ने अजर नहीं मांगा, इस नबी ने भी अजर नहीं मांगा, याद रखिएगा। ये भी अल्लाह का हुक्म है, रसूल ने अजर नहीं मांगा, कभी भी नहीं मांगा रसूल ने अजर। ये हुक्म है अल्लाह का, कौन कहिए, आप कहिए, मेरा हुक्म है कहिए कि तुमसे कोई अजर नहीं चाहता सिवाय इसके कि मेरे कराबतदारों से मोहब्बत करो। यानी तमाम इबादतों का इन्हिसार किस पे है? मवद्दत कुर्बा, अल्लाह के रसूल के अहले बैत की मोहब्बत, इसके ऊपर इन्हिसार है सारी इबादतों का, जितनी भी इबादत है, तय हो गया। अब अगर कोई मवद्दत के बगैर इबादत करे तो काबिल कबूल तो नहीं है ना। अच्छा भाई, जिसको मोहब्बत नहीं उसकी इबादत काबिल कबूल नहीं। मौलाना देखिए क्या नुकता, जिसकी मोहब्बत नहीं उसकी इबादत काबिल कबूल नहीं। अब उसके मुकाबले में एक बातिल और फिक्र आ गई, वो फिक्र क्या आ गई? एक मसला क्या बताया, बिल्कुल सही बताया, ये मसला बिल्कुल सही है कि जिसके दिल में अहले बैत की मोहब्बत नहीं, रसूल और आले रसूल का इश्क नहीं, मोहब्बत नहीं, उसकी कोई इबादत काबिल कबूल नहीं। और एक तबके को ये बता दिया गया कि तुम्हें इबादत की ज़रूरत नहीं, तुम्हें इबादत की ज़रूरत नहीं, तुम्हारे लिए इबादत आए नहीं, जाओ जन्नत में सीधे। ये सब बच्चों को यही पट्टी पढ़ाई जा रही है अक्सरियत को, भैया सीधे जाओ, तुम्हें टिकट कटा हुआ है, तुम्हारी बुकिंग हुई है, जन्नत में जाओ सारे। तो भाई मेरी समझ में नहीं आया, मुझे समझा दो, मैं मान लूँगा, मैं ज़िद्दी आदमी थोड़ी हूँ, मैं मान लूँगा। भाई एक की कबूल नहीं होनी, ठीक है ना, एक की इबादत कबूल नहीं होगी जहाँ मोहब्बत अहले बैत नहीं। कोई भी हमें मकतब फ़िरके की बात ही नहीं कर रहा, मैंने मैयार क्या बनाया, मोहब्बत है मोहम्मद व आले मोहम्मद, जहाँ वो नहीं वहाँ कबूल नहीं हो रही। ऐसे ही हुआ, एक की कबूल नहीं हो रही, एक को पढ़ने की ज़रूरत नहीं है। अरे तो खुदा के बंदो, ये अहकाम आए किसके लिए? ये जो ये किताब दो दफ्तियों के दरमियान कुरान मजीद आई है आया, और ये इतने सारे अहकाम जो आए, ये तमाम नमाज रोज़ा हज ज़कात तुम जो भी है भाई, मानो या ना मानो, आए तो है ना। तो जब आए हैं तो किसके लिए आए? एक के कबूल नहीं होने, एक को पढ़ने की ज़रूरत नहीं, तो किसके पर आए? पहाड़ों के लिए आए, किसके लिए आए? नबातात के लिए आए, जबादात के लिए आए। बस पता चल गया ना कि अमल जरूरी है, अमल की कबूलियत की शर्त है मोहब्बत अहले बैत, कबूलियत की शर्त। अमल सबको अंजाम देना, विलायत के दायरे में जो अंजाम देगा, मौलायत के दायरे में जो अंजाम देगा, उसका अमल होगा काबिल कबूल। और जब विलायत के दायरे से बाहर निकल के अंजाम देगा, सर टकराते रह जा, तेरे नसीब के चक्कर है, ये तवाफ कहाँ करता रहे तवाफ। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। बस मसला ये था कि मैंने आपसे पहले बताया था कि आज मेरी बिल्कुल जो है ना हालत ख़राब है गले वले की, तो मैं सोचता था शायद आप थोड़ी देर पढ़वा लेंगे, मगर आपकी हालत लग रहा है मुझसे भी ज़्यादा ख़राब है। बुलंद आवाज़ से एक सलवात दिनाए फरमा लीजिए, आइए। अब इससे ज़्यादा मैंने कहा था जहाँ तक हिम्मत होगी वहाँ तक जाऊँगा, मैं इससे ज़्यादा इससे हिम्मत नहीं। दुआ करें इंशाल्लाह ज़िंदगी रहे, कल तक ये ठीक हो जाए मामला। और बहरहाल एक इल्तिजा कर रहा हूँ, कोई मुझे नुस्खा ना बताना, कोई आदमी को 350-400 नुस्खे हो गए मेरे पास। होता है जिसको पता चल जाता ना मेरा गला ख़राब है, एक नुस्खा उसकी जेब में रखा होता है, ये लीजिए आप यूँ कर लीजिएगा, यूँ कर, तो मुझे पता है क्या करना है क्या नहीं करना। इससे मैं बड़ा घबराता हूँ जब निकलता हूँ, 15-20 नुस्खे लोग बताना शुरू कर देते हैं, सब कैसे इस्तेमाल कर सकता हूँ भाई मैं, मुझे जो नुस्खे हैं वो मैं इस्तेमाल कर लूँगा। बस आप दुआ कीजिए कि कल तक ये गला ठीक हो जाए इंशाल्लाह। सलवात इनायत फरमाइए मोहम्मद आले मोहम्मद पर, ठीक है बेटा? पानी पिला दो जरा सा, या
नारे तकबीर, अल्लाहु अकबर, नारे रिसालत, या रसूल।
बच्चे मेरे प्यारे से बच्चे शुरू से लगा दिए होते तो मेरी आवाज़ तो सही हो जाती। बुलंदा से एक सलवा तिराए फरमाइश। खैर जना, मौला सलामत है कि प्यारे प्यारे बच्चों को रौनक है। देखे मुझे बहुत अच्छा लगता है, छोटे छोटे बच्चे मजलिस में जब आगे बैठे थे, मुझे इत्मीनान की यकीन रहता है जब तक ये बच्चों से फर्शिया आबाद है कोई इन्हें बिगाड़ नहीं सकता। इत्मीनान रखो, ये सिपाही हैं हमारे, ये इंशाल्लाह सब संभाल लेंगे मामला, तो घबराने की ज़रूरत नहीं। यही तो आजमाइश है हमारी आज के ज़माने में, याद रखें। ये जितने भी फितने उठे ना, इनके पीछे कहीं ना कहीं बेशक ये सामने वाला जो है ये एजेंट नहीं होता, ये तो बेचारा सादगी में लग गया किसी के पीछे, समझ गया ना। मैं उनको एजेंट नहीं कह रहा हूँ कि अब आप आएंगे जो आता है वो एजेंट बना देता है, मैं नहीं बना रहा। लेकिन मैं ये जानता हूँ कि इनके पीछे उनके पीछे उनके पीछे उनके पीछे कहीं ना कहीं एक है जो डोरियाँ हिला रहा है, जो डोरियाँ हिला रहा है। इतना मेरी भी स्टडी है, इतना मैं भी जानता हूँ। जैसे मैंने भी आपको मिसाल दी ना कि बनी अब्बास बनी उमैया तक ये काम करते थे कि लोगों के अफकार को उन्हीं में घुस के इनकी इनके मिजाज के मुताबिक अकीदा बनाओ। जैसा इनका मिजाज है ऐसा इनका मुखालिफ बन जाते, कामयाब नहीं हो पाते। दोस्त बन जाते हैं और लोगों को बहका देते हैं, जाहिर है। जब अपने लिबास में आएगा, अपने सामने आएगा तो लोग कहेंगे तो अपना ही है भाई, अपना तो कह रहा है। अरे आपको अक्सर का तो पता भी नहीं है कि अपने हैं भी क्या नहीं है, मैं आपको बता रहा हूँ। इससे ज़्यादा तो मैं कह भी नहीं सकता, हमारी मजबूरियाँ इतनी सारी हैं कि मैं आपको ये भी नहीं बता सकता बाद अफराद के बारे में कि भाई उनका पहले तय तो कर लो अपने हैं भी क्या नहीं है, वो हैं कहाँ के, कैसे अचानक निकल के नमूदार होकर सामने आ गए, कहाँ से आ गए, किधर से आ गए, किसने भेजा, किसने छोड़ दिया। भाई कुछ को तो हम पहचानते हैं, कुछ को तो हम पहचानते नहीं। अपनी कल्चर अपनी सकाफत तुम्हारे सामने तबाह की जा रही है। इतनी मेहनत से तुम्हारे बुजुर्गों ने 250-250 साल की मेहनत से आज़ादारी की एक शक्ल बनाई, एक खूबसूरत हसीन आज़ादारी का गुलदस्ता बना के तुम्हें दिया, उस पर हमला हो चुका है, ना मालूम उसका क्या हश्र किया जा रहा है, और सब खामोश बैठे हो। और खुदा के बंदो किसी से समझ लो कि कुछ ना कुछ पीछे कहीं ना कहीं कुछ हो रहा है। अचानक क्या हुआ, कहाँ से ही सब निकल गया, और एक से एक नई से नई चीज, नई से नई चीज, हर बार एक नया आइटम डाला जा रहा है। अब ये आइटम डालो, क्या हो रहा है ये दीन के साथ। और फिर तवक्को ये की जाए कि हम खामोश रहें, बोलो नहीं, जो मौलवी बोलेगा गलत है। ओ भाई होंगे कोई हो डरने वाले खामोश रहने वाले, हम तो तारीखी हवालों से बात कर रहे हैं, समझ में आ गई ठीक, नहीं समझ में आ जाओ कोई बात नहीं, हाँ झगड़ा नहीं, खबरदार आपस में कोई झगड़ा नहीं, तारीखी बात कर रहा हूँ आपसे। कैसा हुआ, इन साजिशों से होशियार, आप भी होशियार रहें, अपने बच्चों को भी होशियार रखें। अच्छा फिर देखिए मेरी आवाज़ में कितनी ही तासीर हो, कहते ना इतनी बातें हो रही हैं सुनते तो हैं नहीं लोग। अल्लाह के बंदो एक बात बताओ, मासूम की आवाज़ से ज़्यादा किसी की आवाज़ में तासीर हो सकती है, हो सकती है? नहीं हो सकती ना। फिर हुसैन के साथ 72 क्यों और उधर लाखों क्यों? हक और बातिल का मियार, अगर हुसैन भी चाहते ना लाखों का लश्कर जमा हो सकता था, लाखों का लश्कर। लेकिन आप ये तो देखें कि हुसैन कह क्या रहे हैं, जब से मक्के से निकले हैं तो एक ही बात कह रहे हैं सबसे। वरना देखिए लश्कर जमा कैसे किया जाता है, लोगों को ये बता के फतह के ख्वाब दिखा दें, फतह होगी हमारी, ये होगा ये होगा ये होगा, हम जीतेंगे, ऐसा होगा वैसा होगा। और हुसैन हर कदम पर क्या फरमा रहे हैं, अपनी वादागाह की तरफ जा रहा हूँ, कत्लगाह की तरफ जा रहा हूँ, शहीद कर दिया जाऊँगा, जो मेरे साथ जाएगा वो भी शहीद हो जाएगा। ऐसे कोई लश्कर जमा होता है? अरे भाई मोरल हाई करना पड़ता है, लेकिन नहीं, याद रखिएगा हुसैन इसीलिए तो अलग अंदाज की जंग लड़ रहे हैं। बद्र से लेकर आज तक हर जंग हुसैन की निगाहों में है कि कैसे कैसे ये मक्कार दुश्मन बचता रहा है, कैसी कैसी नकाबें उड़ता रहा है, क्योंकि कयामत तक के लिए इस दुश्मन को रुसवा करना है तो जंग भी नए अंदाज की और लश्कर भी नए अंदाज का। तो ये ना समझिएगा कि करबला में उमर साद के लश्कर ने हुसैन को घेर लिया, अरे उसकी क्या मजाल है, इब्ने ज़ियाद की क्या मजाल हुसैन को घेरे, यजीद की क्या मजाल हुसैन को घेरे, ये पूरी जंग हुसैन अपनी मंसूबा बंदी से रह रहे हैं, हुसैन को नहीं घेरा गया कर्बला में, हुसैन ने यजीदियत के गिर्द घेरा डाला, कयामत तक के लिए घेरा डाला। ऐसा कर्बला में तुम्हें जलील करूंगा, कयामत तक कर्बला से जान छुड़ाने की कोशिश करोगे, कर्बला तुम्हारा पीछा नहीं छोड़ेगी। ये एक जुमला है पूरे अशरे के खुलासा है मेरा, इस पे अशरा पढ़ सकता हूँ, समझ में आ गई बात। हुसैन को नहीं घेरा किसी ने, हुसैन की अपनी मंसूबाबंदी, अपनी मर्जी से रुके, जानते कहाँ घेरना है इसको। बचते रहे, तेरा बाप बच गया, तेरा दादा बच गया, तेरा खानदान बच गया, कलमा पढ़ लिया, कलमे की नकाब डाल ली, बच गए, बच गए, अब नहीं बचते। अब मैं हुसैन कैसा इंतकाम लिया और कौन सा इंतकाम है जानते हैं? हुसैन ने कौन सा इंतकाम लिया? मैं हुसैन इंतकाम लूंगा। सजा सुनाई थी हसन ने 50 हिजरी में, जब एतराफ़ जुर्म करवाया था, एतराफ़ जुर्म करवाया था ना, लिखा हुआ है एतराफ़ जुर्म करवाया था हसन ने, सजा दी है हुसैन ने। किस जुर्म की सजा दी? मेरे बाबा पे सबर शतम करते हो, बहुत पहलू है कर्बला की तफसीर के, एक जरा सा जुमला मुझसे भी सुनते जाइए, बहुत पहलू है। एक पहलू हमेशा याद रखेगा, विलायत का पहलू है। क्या? मेरे बाबा पे सबर शतम करते हो, यही करते थे ना बनी मैया मिंबर से, और आप बाद में भी करते रहे। 90 साल तक होता रहा माज़ अल्लाह, मौला पे सबर शतम, हर नमाज के बाद, हर जुमे के खुतबे में, ईद के खुतबे में लोगों के दिलों दिमाग में बिठा दी थी अली की नफरत, अली का बुग्ध। हुसैन ने कर्बला में क्यों घेरा? ऐसा इंतकाम लूंगा, मेरे बाबा पे सबर शतम करते हो, अब कयामत तक मिंबर मेरा होगा, फजाइल मेरे बाबा के होंगे। समझ में आ गई बात? बहुत पहलू है तफसीर के, एक ये याद रखना, इंतकाम लिया, सजा दी, अब मिंबर मेरा होगा, अब मजलिसे हुसैन, मजलिसे हुसैन, मजलिसे हुसैन। कोई जमीन पे कोई दिन ऐसा नहीं है कि जिस दिन कहीं ना कहीं हुसैन की मजलिस ना हो रही हो। तो फिर मुझे बताओ, हुसैन का जिक्र कहाँ से शुरू होता है? पहले तो उसके बाबा का जिक्र होता है ना, पहले तो अली का जिक्र होता है, बाद में हुसैन का। तो इसीलिए तो आज तक बिलबिला रहे हैं बनी उमैया और उनके हवारी, उनके मानने वाले कि ये हुआ क्या। तो मैं भी उनको यही जवाब देता हूँ कि हमें कुछ कहने से पहले अपनी तारीख तो पढ़ो कि शुरू किसने किया था। शुरू तो तुम ही ने किया था मिंबरों से, अली पर सबो शतम, अब कयामत तक लानत तुम पर बरस रही है, तो ये अल्लाह का इंतकाम है।
चमन चमन गली गली,
अली अली अली,
चमन चमन गली गली,
अली अली अली,
नगर नगर गली गली,
अली अली अली,
नगर नगर गली गली,
अली अली अली,
नारे हैदरी
यारी यारी।
बस खत्म कर दिया मैंने आपके ज़हमत को, खत्म कर दिया मैंने आपके। क्या किया हुसैन ने? जंग के अंदाज को बदला, बड़े बड़े लश्करों से तुम बच गए, एक एक सिपाही को हुसैन जैसे छांट के ला रहा है, चुन चुन के ला रहा है, चुन चुन के, ये लफ्ज़ ज़्यादा अच्छा है, चुन चुन के ला रहा है। ख़वातीन को लाए हैं तो हुसैन जानते हैं कि इनकी ज़रूरत है, शीर खार को ला रहे हैं तो जानते हैं कि कर्बला इसके बगैर मुकम्मल नहीं है, अगर 4 साल की बच्ची को ला रहे हैं तो जानते हैं कि इसके बगैर शाम फतह होने वाला नहीं है। ऐसे ही है ना, सबको वापस भेजने वाला हुसैन अगर किसी को बुला रहा है ख़त लिख के, तो इसका मतलब उसकी ज़रूरत है, जभी तो उसे बुलाया जा रहा है। अगर किसी के लिए रास्ते में रुक कर इंतज़ार कर रहा है, ज़ुहैर बिन कैन भी हज पे थे, हुसैन भी थे, हुसैन पहले निकले मालूम है ना, हज के अहराम को उमरे के अहराम से बदल के निकले हैं, लेकिन आहिस्ता सफ़र कर रहे हैं। क्यों? ज़ुहैर बिन कैन आ रहा है पीछे पीछे, दूर दूर अपने खेमे लगाता था, क्यों इंतज़ार किया? जानते थे ज़ुहैर बिन कैन के बगैर मेरा लश्कर मुकम्मल نہیں ہوتا تو ایک ایک کردار، اور پھر کرداروں کو عظمت کیسی دی، کہاں تک پہنچائی۔ یقین رکھیے ابو طالب کا پورا خاندان علمداروں کا خاندان، لیکن یقین جانیے جب مطلقاً کہا جائے گا صرف علمدار، صرف علمدار، تو نہ جعفر ذہن میں آئیں گے، نہ مولا کائنات ذہن میں آئیں گے، نہ حمزہ ذہن میں آئیں گے، ایک ہی ہستی ذہن میں آتی ہے، اس ہستی کا نام ہے عباس، ہے کہ نہیں بتائیے؟ اگر مطلقاً کہہ دیا جائے صرف علمدار، بس صرف علمدار، تو ذہن میں کیا آئے گا؟ جناب عباس۔ یہ مرتبہ ہے عباس کا کہ عباس کے علاوہ کسی بھی علمدار کی پہچان کرانی ہو تو اس کا نام لینا پڑتا ہے کہ کس جنگ میں کون علمدار تھا، لیکن صرف اور صرف علمدار کہہ دیا جائے تو ہر انسان سمجھ جائے گا کہ علمدار سے مراد کون ہے؟ عباس، اور کوئی نہیں۔ علمداری کو کیا معراج دی عباس نے، کہاں تک پہنچا دیا؟ اب سنیے عباس ہے کون، چند جملے سن لیجیے، آپ صبح سے سن رہے ہیں نا، چند جملے مجھ سے سن لیجیے۔ ہمیشہ میں ایک جملہ کہتا ہوں، میرا اپنا جملہ، مجھے بہت پسند ہے اور برسوں سے میں تکرار کر رہا ہوں، اور یہ جملہ کبھی پرانا نہیں ہوتا، آپ کو بھی پرانا نہیں لگے گا۔ سنیے، جس سے ساری دنیا مرادیں مانگتی ہے نا، اس کا نام ہے علی۔ ساری دنیا جس سے مرادیں مانگے اس کا نام ہے علی، علی کی مراد کا نام ہے عباس۔
یا شب ہجرت علی کی نیند دیکھی وقت نے، یا شب ہجرت علی کی نیند دیکھی وقت نے، یا شب عاشور دیکھا جاگنا عباس کا، نعرہ حیدری
عباس۔ سمجھ میں آ گیا کون ہے عباس؟ جو علی کی مراد ہے، جسے علی نے مانگا ہے مشیت سے، ایک ایسا بیٹا دے، ایسی خاتون سے ہو جس خاتون کی نسلوں میں بھی، آبا و اجداد میں کہیں بزدلی کا کوئی شائبہ بھی نہ ہو۔ ایسے ڈھونڈا ہے خاندان جناب عقیل کے ذریعے سے، اپنے بھائی کے ذریعے سے، ام البنین گھر میں آئی۔ کون ہے یہ عباس کی ماں جس نے قدم بعد میں رکھے ہیں، علی کے گھر میں سر پہلے رکھا ہے؟ جانتی ہیں کہ فاطمہ کی دہلیز ہے، اور جب گھر میں داخل ہوئی ہیں تو فاطمہ کے بچوں کے قدموں میں جا کے بیٹھی ہے، تمہاری ماں بن کے نہیں کنیز بن گیا۔ یہ وہ ماں ہے جس نے عباس کو شیر میں، اپنے دودھ میں غلام یہ حسین گھول کے پلا دی۔ خبردار، کبھی اپنے آپ کو ان کا بھائی نہ سمجھنا، تو کنیز زیادہ ہے، یہ شہزادے شہزادی ہے، یہ دختر رسول کی اولاد ہے، تو ایک کنیز کا بیٹا ہے۔ عباس نے اپنے آپ کو ہمیشہ غلام سمجھا، غلام سمجھا کہ نہیں اپنے آپ کو؟ اور کہتی ہیں تاریخیں، جہاں بھی جناب عباس کی سیرت کا احوال تفصیل سے لکھا ہے، وہاں یہ بات لکھی کہ جناب عباس نے کبھی نظریں اٹھا کے شہزادیوں کی طرف دیکھا بھی نہیں، بہنوں کی طرف۔ خدا کے بندو، زینب ام کلثوم کجا، عباس نے تو کبھی حسن اور حسین کی طرف بھی نگاہیں اٹھا کر نہیں دیکھا۔ جانتے ہیں عباس کے یہ کون ہے، ادھر علی کی تربیت، ادھر ماں کی تربیت۔ پڑھتا ہوں شہادت، لیکن آخری جملہ پہلے پڑھ دوں۔ یہ بتائیے، عصر عاشور جب جناب سید الشہداء شہید کر دیے گئے، تو کیا خبر مدینے میں نہیں آئی؟ اسی وقت آ گئی تھی، اسی وقت۔ یہ بیٹھے ہیں، اور تمام علماء جانتے ہیں کہ ام المومنین جناب ام سلمہ سلام اللہ علیہا کو وہ خاک شیشی میں اللہ کے رسول دے کر گئے تھے کہ نہیں دے کر گئے تھے؟ یہ مشترک روایت ہے، شیعہ سنی کا مسئلہ نہیں ہے، سب جانتے ہیں اس روایت کو کہ کیا فرمایا تھا، جس وقت جس دن یہ سرخ ہو جائے، سمجھ لینا میرا حسین کربلا میں ذبح کر دیا گیا، شہید کر دیا گیا۔ عصر کے وقت وہ خاک سرخ ہوئی تھی کہ نہیں ہو گئی تھی، تو مدینے میں خبر آئی کہ نہیں آئی؟ طائر پرندے اپنے پروں کو خون حسین رنگین کر کے مسجد نبوی پر آ کے اعلان شہادت کیا تھا یا نہیں؟ چلو دونوں روایتیں نہ مانو، مجھے بتاؤ، کیا قافلوں کے آنے جانے میں کوئی پابندی تھی؟ کیا لوگ آتے جاتے نہیں تھے؟ معلوم تھا، مگر مدینے میں ایک بیوی ایسی تھی ام البنین کہ جب کوئی بات کرتا تھا کہتی تھی ہو ہی نہیں سکتا، میرا عباس ساتھ۔ اب سمجھ میں آئی بات، ہو ہی نہیں سکتا، غلط ہے۔ میں نے عباس کو ساتھ بھیجا اور وعدہ لے کے بھیجا تھا، عباس یاد رکھنا اگر تیرے ہوتے ہوئے حسین پر کوئی آنچ آ گئی نا دودھ نہیں بخشوں گی تجھے، یاد ہے نا آپ؟ اس لیے ملک برین کو اطمینان ہے کچھ نہیں ہو سکتا، کچھ نہیں ہو سکتا، حسین میرا عباس اور عباس کے بھائی سب ساتھ ہیں، حسین تو بھلا کیسے آنچ آئے؟ ام البنین کو تو بعد میں معلوم ہوا کہ ہاں جب تک اس کا عباس موجود تھا حسین پہ کوئی آنچ نہیں آئی۔ آئیے ایک جملہ اور کہہ دوں، عباس کی شہادت پڑھنے سے پہلے نفس المحموم کی روایت ہے تو پڑھ رہا ہوں ورنہ نہیں پڑھتا، کہ جب سر حسین تن سے جدا کیا ہے نا شمر نے تو بہت سارے واقعات اس نے نقل کیے ہیں، اس میں ایک یہ بھی نقل کیا کہ جب میں نے سر کو تن سے جدا کیا تو میں نے دیکھا کہ حسین کے لبوں میں جنبش ہو رہی ہے، میں نے غور سے دیکھا کہ لب ہل رہے ہیں، اور جب میں اپنے کانوں کو قریب لے گیا تو حسین کے لبوں پہ ایک نام تھا، عباس۔ عباس اب سمجھ میں آیا عباس کیا ہے؟ مجھے بتائیے جب حسین کے لیے عباس یہ ہے تو اہل بیت کے لیے عباس کی حیثیت کیا ہے؟ جب کسی شہید کا لاشا لاتے تھے حسین، بیویاں اور بچے گھبرا کے علم کے پھریرے کو دیکھتے تھے، علم کا پھریرا لہرا رہا ہے یعنی عباس موجود ہے، اور جب تک عباس موجود ہے خیموں تک کوئی مصیبت نہیں آتی۔ یہ ہے عباس، اسی لیے جب اجازت لینے آئے کہ مولا بس اب اس غلام کو میدان میں جانے کی اجازت دے دیں تو کیا فرمایا تھا حسین نے؟ عباس تمہیں کیسے میدان میں جانے کی اجازت دے دوں، تم میرے لشکر کے علمدار ہو، تو علمدار تو لشکر کی زینت ہوگا، یعنی کیا مطلب؟ یہی تو حسین کہہ رہے نا کہ عباس تم چلے گئے بیویوں کی ڈھارس ٹوٹ جائے گی، بچوں کی ڈھارس ٹوٹ جائے گی، عباس نے نظریں جھکا کر کبھی دائیں دیکھا کبھی بائیں دیکھا، مولا میرا لشکر ہے کہاں؟ آپ خود ہی تو میرے ہر سپاہی کو اپنے آغوش میں اٹھا اٹھا کر لائے ہیں، گنجے شہیدہ میں سنایا ہے۔ ابھی یہ گفتگو چل رہی تھی ایک چھوٹی سی بچی دوڑتی ہوئی داخل ہوئی، چچا کے دامن سے نپٹ گئی، چچا پیاس مارے ڈالتی ہے، چچا کیا آپ بھی تھوڑے سے پانی کا انتظام نہیں کر سکتے؟ عباس کی دلی مراد بھر آئی، بیٹھ گئے بچی کے قدموں میں اور کہتے ہیں شہزادی اپنے بابا سے ایک بار اجازت دلوا دو، یہ غلام وعدہ کرتا ہے پانی لے کر آئے گا، یا اپنے الفاظ میں یوں کہہ دوں کہ اے شہزادی اجازت دلوانا آپ کا کام ہے، القما کو کھینچ کر آپ کے قدموں میں پھینک دینا عباس کا کام۔ اب جب سفارش ایسی ہو تو بتائیے اجازت کیوں نہ ملے گی؟ عباس کو میدان میں جانے کی اجازت ملی، بچی دوڑی دوڑی گئی ایک سوکھا سا مشکیزہ لے کر آئی، عباس اس بچی کے سامنے دو زانو بیٹھے، جھکے اتنا جھکے کہ بچی نے اپنے ہاتھوں سے چچا کے گلے مشکیزہ ڈال دیا۔ اب سمجھ میں آیا یہ علم کے ساتھ جو مشکیزہ ہے پھر یہ کسی اور نے نہیں اور کسی کو معلوم بھی نہیں کہ یہ کب سے آیا، اسی لیے تو بتا رہا ہوں کہ یہ جب سے آیا، جب بنت سکینہ نے اپنے چچا کے گلے میں مشکیزہ ڈالا اس کے بعد سے تاریخ میں جب عباس کا علم اٹھنا شروع ہوا سقائے سکینہ لقب رکھا تھا، اسی زمانے میں سقائے کا منصب عباس کے پاس آ گیا تھا، لہذا مشکیزہ علامت ہے اور قیامت تک علم ادھورا رہے گا جب تک مشکیزہ اس پھریرے میں نہ آ جائے۔ نکلے عباس، گھاٹ پہ قبضہ بھی کیا، مشکیزے میں پانی بھی بھرا، چل میں لیا، فرات کے منہ پہ بھی مار دیا، دیکھ ایسے قبضہ کرتا ہے علی کا لال فرات پہ، اور اے فرات سن میرا قبضہ تھوڑی دیر کا نہیں ہے، اب قیامت تک تیرے ساحل پہ میرا علم لہرائے گا۔ اب بتائیے القمہ پہ آج تک قبضہ ہے کہ نہیں؟ کتنا بد نصیب ہے یہ القمہ کا پانی، آپ پڑھتے آئے ہیں نا، اب آپ نے دیکھ بھی لیا ہوگا، نیچے جا کر نہ صحیح، پوری دنیا میں ویڈیوز تو آ گئی نا، اس کی آ گئی نا، سب دیکھتے ہیں نا، یہ القمہ واقع کربلا کے بعد نہر ہے، نہر جو فراز سے نکل کے کربلا آ رہی تھی، واقع کربلا کے بعد یہ نہر زیر زمین چلی گئی، کب دریافت ہوئی؟ ہے تو ہمیشہ سے، لیکن جب مومنین کے اختیار میں کچھ دیر کے لیے کربلا آئی اور اب آج تو پورے اختیار میں ہے، جب معلوم ہوا کہ ایک ہی قبر ہے کربلا میں جس کے گرد پانی طواف کر رہا ہے، طواف نہیں کر رہا بلکہ اپنا سر ٹکرا ٹکرا کے اپنی بدنصیبی کا ماتم کر رہا ہے، یہ القمہ کا پانی ہے، یہی نہر القمہ ہے جو باس کی قبر سے ٹکرا رہی ہے، اپنی بدنصیبی کا ماتم کر رہی ہے کہ میں ہی وہ بدنصیب پانی ہوں جو سکینہ کے لبوں تک پہنچ نہ سکا تھا۔ مشکیزہ بھرا واپس پلٹے، اب حسین کی آنکھوں سے دیکھو عباس کو، حسین نے دیکھا علم تیزی سے خیمہ گاہ کی طرف آ رہا ہے، سمجھ گئے میرا شیر کامیاب ہو گیا، پانی لے کر واپس آ رہا ہے۔ پھر حسین نے دیکھا علم کی رفتار آہستہ ہوئی اور آہستہ ہوئی، پھر دیکھا علم کبھی دائیں طرف جاتا ہے کبھی بائیں طرف جاتا ہے، سمجھ گئے حسین کہ میرا شیر مشکل میں آ گیا۔ معلوم ہے نا، جب حسین عباس پانی لے کر واپس پلٹے تھے، پسر صاحب نے چلا کر کہا تھا پانی خیمے میں نہ جانے پائے، اگر قریب نہیں جا سکتے دور سے تیروں کا مہمت سادو، اب عباس کے سامنے کوئی نہیں تھا، صرف دور سے تیر برس رہے تھے، جب عباس تیروں سے چھلنی ہو گیا پھر یہ قریب آئے، شمشیروں اور نیزوں سے حملہ شروع کیا، حسین دیکھ رہے ہیں علم کبھی ادھر جاتا ہے کبھی ادھر جاتا ہے، ایک بار علم جھکا مگر اٹھ گیا، حسین سمجھ گئے میرے شیر کا ایک بازو قلم ہو گیا۔ پھر کچھ دیر بعد علم جھکا پھر اٹھ گیا، سمجھ گئے حسین میرے شیر کا دوسرا بازو بھی قلم ہو گیا۔ پس عزاداروں، اب حسین نے کیا دیکھا؟ علم کچھ دیر تک ڈگمگایا لرزا، تیسری بار جب گرا پھر اٹھ نہ سکا، کیا کرے عباس؟ ارے علم کو بچائے یا مشکیزے کو بچائے؟ علم فوج حسینی ٹھنڈا ہو گیا، عباس مشکیزے پر چھا گئے تاکہ جو بھی تیر آئے اپنے جسم پر لے لیں، ایڑ لگاتے ہیں گھوڑے کو، اے اسب وفادار جلدی کر جلدی کر، ایک بار مجھے خیمہ گاہ تک پہنچا دے پھر تجھے زحمت نہ دوں گا۔ پسر صاحب نے حرملہ کو طلب کیا، حرملہ ایسا کام کر کہ مشکیزے کا پانی بہ جائے، جب تک مشکیزے میں پانی سلامت ہے کوئی طاقت عباس کو آگے بڑھنے سے روک نہیں سکتی۔ حرملہ سامنے آیا، اس نے تیر کمان میں چھوڑا، کہاں مارے تیر؟ کہیں نہیں، جہاں سے تیر مارا جاتا تھا عباس کے جسم میں لگتا تھا، کئی چکر کاٹے، پہلو میں ذرا سا گوشہ نظر آیا، مشکیزے کا حصہ نظر آیا، اس نے اتنے قریب سے تیر مارا کہ مشکیزے کو چھیدتا ہوا عباس کی پسلیوں میں بے بس ہو گئے۔ سنو عزادارو، آپ بھول گئے، مجھے یاد ہے میں نے ایک وعدہ کیا تھا آپ سے، اب میں آپ کو بتاؤں، عباس کو تیر لگا پانی بہ گیا، ارے پانی کیا بہا، عباس کے ارمان بہ گئے، ابھی تک عباس آگے بڑھ رہے تھے آگے بڑھ رہے تھے۔ سنو، جب میں پہلی بار کربلا گیا تھا مجھے ایک اہل خبرہ نے جب دکھایا، زیارت کی میں نے ساری، آئیے اب میں آپ کو اس مقام پہ لے چلوں جس مقام پہ مشکیزہ کو تیر لگا تھا، اس نے جگہ دکھائی، میں حیران ہوا کہ قتلگاہ تو وہاں ہے جس جگہ عباس گرے ہیں، تاریخ میں یہی ہے کہ وہیں پر گرے، وہیں پر قبر مطہر ہے، اور تیر جہاں پر لگا وہ جگہ آگے کی طرف خیمہ گاہ سے قریب ہے، واپس رخ موڑ دیا تھا عباس نے اپنے اسب کا اپنے گھوڑے کا کیسے گرے تھے عباس سنو بار بار سنا ہے نا تم نے ایک ذاکر کو خواب میں کہا تھا سب کے مصائب پڑتا ہے میری مصیبت نہیں پڑتا اس نے ہاتھ جوڑ کر کہا تھا مولا میں سب سے زیادہ تو آپ کے مصائب پڑتا ہوں نہیں تو میری سب سے بڑی مصیبت نہیں پڑتا مولا سب سے بڑی مصیبت کیا تھی کہا سو جب میرے بازو کٹ چکے تھے جب پانی بہ چکا تھا چاروں طرف سے تیر سنسناتے ہوئے آتے تھے میرے جسم میں پیرس ہوتے چلے جاتے تھے ایک ملون نے ایسا تیر مارا میری آنکھ میں پیرس ہو گیا مجھے بہت اذیت تھی میں نے سر کو جھٹ کے دینا چاہا یہ تیر نکال دوں نہ نکال سکا میں نے کٹے ہوئے ہاتھوں کو جھوڑ